नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी झण्डै 400 क्याम्पसमा 5 सहितमा स्वतन्त्र विद्यार्थी युनियन सोभिको निर्वाचन हुँदैछ। नेपालको इतिहासका अनेक घटनाक्रमहरूको अग्रपंक्तिमा रही परिवर्तनको नेतृत्व गरेको विद्यार्थी राजनीतिले पछिल्लो समय भने विभिन्न किसिमका प्रश्नहरूको सामना गरिरहेको छ। नेपालमा विद्यार्थी आन्दोलनले थुप्रै ऐतिहासिक उपलब्धि पनि हासिल गरेका छन्। नेपाली समाजको सामाजिक तथा राजनीतिक रूपान्तरणमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण योगदान रहिआएको छ। निरंकुश सामन्तवाद विरूद्धको संघर्ष होस् वा गणतन्त्र स्थापनाको आन्दोलन, विद्यार्थीहरूले ज्यानको बाजी लगाएर संघर्ष गरेका इतिहास समेत रहेका छन्। विक्रमसम्म 2036 विद्यार्थी आन्दोलनले निरंकुश राजतन्त्रलाई जनमत संग्रह गराउन बाध्य पारेको थियो। त्यसै गरी 2046 र 63 आन्दोलनमा पनि विद्यार्थीको भूमिका उल्लेखनीय रहेको थियो। विद्यार्थी आन्दोलनको इतिहास गौरवमय भए पनि अहिले विद्यार्थी आन्दोलन सेलाएका टीका टिप्पणी पनि भइरहेका छन्। विद्यार्थी आन्दोलनले बोक्नुपर्ने कैयौं विषय छायामा परेको विश्लेषण पनि अहिले भइरहेको छ। विद्यार्थी आन्दोलनको परम्परागत शैली सोभिउ चुनाव समयमा नहुने परिपाटी, विद्यार्थी संगठनमा माओपार्टी प्रतिको बढ़दो निर्भरता, विद्यार्थीहरूले मुद्दाहरूलाई व्यवस्था गर्ने लगायतका प्रश्न पनि अहिले विद्यार्थी आन्दोलनमाथि उठिरहेका छन्। आजको अन्तरसंवादमा हामी सोभिउ निर्वाचनका सन्दर्भमा विद्यार्थी आन्दोलनमाथि केन्द्रित भएर पूर्व विद्यार्थी नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम
हजुर, नमस्कार।
चैत 5 गते सोभिउ निर्वाचन हुँदैछ, कतिपय क्याम्पसमा त निर्विरोध निर्वाचन पनि सम्पन्न भइसकेको छ। गौरवमय इतिहास बोकेको विद्यार्थी आन्दोलन अहिले बरालिएको हो कि या त भनौ सुस्ताएको हो भन्ने विभिन्न किसिमका प्रश्नहरू पनि उठिरहेका छन्। एक किसिमले भन्ने हो भने टीका टिप्पणी पनि भइरहेका छन्। विद्यार्थी आन्दोलनमाथिका अहिले उठिरहेका यी प्रश्नहरूलाई तपाईँले कसरी हेर्नु भएको छ, एउटा पूर्व विद्यार्थी नेता र अहिले प्रतिनिधि सभा सदस्य भएको व्यक्तिका हिसाबले?
सर्वप्रथम त म चाहिँ यो यसपालि चैत 5 गते देशभरि क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थीहरूको निर्वाचन हुन लागिरहेको छ। म यो निर्वाचन निष्पक्ष भयरहित र स्वतन्त्र वातावरणमा अत्यन्त उत्साहजनक रूपले सम्पन्न होस् भन्ने कामनासहित म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यसबीचमा धेरै क्याम्पसहरूमा निर्विरोध निर्वाचित भइसकेको समाचार पनि आइरहेको छ। म निर्वाचित भइसक्नुभएका, निर्विरोध रूपमा निर्वाचित भइसक्नुभएका सभापति लगायत सम्पूर्ण पदाधिकारी र सदस्यजीहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। जहाँसम्म तपाईँले भन्नुभएको विषय छ, अत्यन्त सामयिक छ। हिजो राजनीतिक दलहरू प्रतिबन्धित अवस्थामा रहँदाखेरि राजनीतिक दलहरूले जुन राजनीतिक एजेन्डा, वैचारिक एजेन्डा उठाउँथे, लोकतान्त्रिक अधिकारको पक्षका विषयहरू दलहरूले उठाउने नीतिगत विषय गराएका थिए, ती विषयहरूलाई दलहरू स्वयं सार्वजनिक रूपले उपस्थित भएर चाहिँ त्यस रूपमा प्रस्तुत हुने, आन्दोलनको रूपमा प्रस्तुत हुने परिस्थिति थिएन। त्यसकारणले क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चाहिँ अभियानका क्रममा वा अन्य गतिविधि मार्फत विद्यार्थीहरूले शिक्षण संस्थामा, क्याम्पसहरूमा ती विषयहरूलाई उठाउने र लोकतन्त्रको पक्षमा, जनजीविकाको पक्षमा आवाजहरू उठाउने, संघर्ष गर्ने एउटा प्रत्यक्ष अगुवाको रूपमा विद्यार्थी संगठन थियो, विद्यार्थी आन्दोलन थियो। तर पछि बहुदलीय व्यवस्था आइसकेपछि पनि विद्यार्थी आन्दोलन सशक्त नै रह्यो। किन भन्दाखेरि त्यतिखेर पनि विद्यार्थी आन्दोलनले एउटा महत्वपूर्ण एजेन्डाहरू उठाइराखेको थियो। जस्तो बहुदल त आयो तर गणतन्त्र आएको थिएन, गणतन्त्रको विषयलाई बहसको विषय बनाउने, निरङ्कुशतन्त्रलाई अन्त्य गर्ने कुरालाई बहसको विषय बनाउने, त्यस्तै गरी गुणस्तरीय शिक्षाको विषयलाई बहसको विषय बनाउने, राष्ट्रियताको मुद्दालाई चाहिँ त्यस रूपमा अगाडि बढाउने। जस्तो म तपाईँलाई स्मरण गर्न चाहन्छु कि कलाकार प्रवीण गुरुङको चाहिँ साझेदार पारसले चलाएको गाडी बाट चाहिँ ठक्कर दिएर हत्या भयो, मृत्यु भयो। त्यसपछि त्यतिखेर चाहिँ वीरेन्द्र राजा थिए। त्यतिखेर अरिराष्ट्रविले चाहिँ देशव्यापी रूपमा राजाको छोरो हुँदैमा कानुन मान्ने नमान्नु पर्ने, कानुन नलाग्ने जुन स्थिति थियो त्यसको अन्त्यका लागि चाहिँ 5,23,000 हस्ताक्षर सहित वीरेन्द्रकोमा चाहिँ ज्ञापन पत्र बुझाएको पछि त्यतिखेरको राजाले चाहिँ तत्कालीन अन्डासुका अध्यक्ष रविन्द्र अधिकारीलाई सम्बोधन गरेर पत्र लेखेको, यी यस्ता सन्दर्भहरू पनि हामीसँग छन् भने हिजो हामी चाहिँ अहिले जस्तो चुच्चे नक्सा निस्केको छ लिपुलेक कालापानी लिम्पू यात्रा सहितको कालापानीमा काठमाडौँदेखि चाहिँ मार्च गरेर कालापानी हाम्रो हो भन्ने कुरा स्थापित गरेको, भनेको राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, कानुनी राज्यको पक्षमा राजाको छोरो भएपछि हत्या गरे पनि आतंक गरे पनि कानुन नलाग्ने अवस्थाको अन्त्य गरेर कानुनी राज्य स्थापित गर्ने यस्ता एजेन्डाहरूमा चाहिँ विगतमा विभिन्न प्रकारका अभियानहरू हुने गर्दथे र अहिले पनि 62-63 को आन्दोलनलाई सफल बनाउने, संविधान सभालाई सफल बनाउने यी विषयहरूमा पनि नेपालको विद्यार्थी आन्दोलनले उत्तिकै महत्वपूर्ण भूमिका गरेको छ र आज पनि विद्यार्थी आन्दोलन एजेन्डा विहीन छ भनेर चाहिँ म मान्दिनँ। आज विद्यार्थी आन्दोलनसँग एजेन्डा छ, खालि त्यसमा त्यो एजेन्डालाई बोक्ने, एजेन्डालाई आन्दोलनको रूपमा स्थापित गर्ने, एजेन्डालाई चाहिँ त्यस रूपमा अगाडि बढाउने कुरामा एउटा चाहिँ सामूहिक रूपले अथवा एकल रूपले चाहिँ त्यसमा सक्रियताको गतिशीलताको खाँचो छ। यो सुबियो निर्वाचनले एउटा बहस विद्यार्थी आन्दोलनलाई फेरि यसको औचित्य, यसको आवश्यकता, यसको सान्दर्भिकताका बारेमा बहस सुरु गरेको छ। मन लाग्छ यो सुबि चुनाव सँगसँगै फेरि अर्को वर्ष पनि नियमित रूपले आवधिक रूपले यो चुनाव हुने कुराको वातावरण बनाउँदै जान सकियो भने विद्यार्थी आन्दोलनले नयाँ नयाँ इस्युहरू स्थापित गर्ने, त्यसमा योगदान गर्ने, त्यसको माध्यमबाट देश र समाजको परिवर्तनको लागि योगदान गर्ने परिस्थिति बन्छ भन्ने म ठान्छु। त्यस रूपमा अगाडि बढ्नको लागि आजको यो आन्दोलनको नेतृत्व गरिरहेका साथीहरूलाई अपिल पनि गर्छु।
यहाँले विद्यार्थी आन्दोलनको गौरवमय इतिहासलाई उजागर गरिरहँदाखेरि अब पछिल्लो समय विभिन्न टीका टिप्पणी भइरहेका छन्। अहिले खास गरी युवा विद्यार्थी नै पलायनको डरलाग्दो अवस्था छ, तर विद्यार्थी संगठनहरूले यस विषयमा खै त बोलेका भनेर पनि प्रश्न आइरहेका छन्। महँगी, भ्रष्टाचार बढेका कुराहरू पनि अहिले जनमानसमा भनौं या यो आम जनताले यो कुरालाई उठान गरिरहेका छन्। शिक्षा क्षेत्रमा अनेकन विकृति छन्, शिक्षा क्षेत्रलाई सुधार गरिनुपर्छ भनेर पनि विभिन्न सरकारवालाहरूले यो विषयलाई उठान गरिरहनु भएको छ, तर विद्यार्थीहरू खै त आन्दोलनमा अथवा एक किसिमको विद्यार्थी विगतको जुन लय थियो आन्दोलनको त्यस हिसाबले अगाडि बढेको खोइ त भनेर प्रश्नहरू तेर्सिरहेको अवस्था छ। विगतमा यस्ता विषयमा विद्यार्थी संगठन सबैभन्दा पहिला आवाज उठाउने अग्रपंक्तिमा हुन्थ्यो भने तर अहिले चाहिँ किन मौन बसेको भनेर यो आम जनताले प्रश्न पनि गरिरहेका छन् भनौं। विद्यार्थी जगतबाटै पनि यो प्रश्न उठिरहेको सन्दर्भलाई चाहिँ कसरी हेर्न सकिन्छ?
हो, वास्तवमा चाहिँ तपाईँले उठाउनु भएको कुरा ठिक हो कि विद्यार्थी संगठनहरूले नेपालका ज्वलन्त त्यो राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक त्यो भ्रष्टाचार विरोधी कमिसन तन्त्र विरोधी अथवा लोकतन्त्रको पक्षधरतालाई चाहिँ सशक्त रूपले विद्यार्थी आन्दोलनले आफ्नो एजेन्डा बनाएर अगाडि जान जरुरी छ। त्यसभित्र पनि अझै महत्वपूर्ण नेपालको शैक्षिक क्षेत्रको सुधार चाहिँ को आन्दोलन विद्यार्थीहरूको सबभन्दा मुख्य एजेन्डा हुनुपर्दछ। हो पनि अहिले चाहिँ अहिले तपाईँले भन्नुभयो जस्तो यी धेरै मुद्दाहरूमा स्वयं प्रतिनिधि सभामा, राष्ट्रिय सभामा, सातवटै प्रदेशका प्रदेश सभामा सांसदहरूले समेत विभिन्न बेलामा विभिन्न सन्दर्भमा उठाउने, बहस गर्ने एउटा विषय चलिरहेको छ। तर पनि त्यसमा त्यसलाई एउटा आन्दोलनकै रूपमा विद्यार्थी संगठनले उठाउन सक्यो भने त्यसले चाहिँ संसदमा सांसदहरूले अझै उच्च तहबाट भूमिका खेल्नको लागि त्यसले योगदान पनि पुर्याउँथ्यो भन्ने म ठान्दछु। जहाँसम्म चाहिँ अहिले विद्यार्थीहरूको विदेश पलायनको अथवा नेपालको शिक्षा क्षेत्र राम्रो नभएको यी सन्दर्भहरू छन्। नेपालमा शिक्षा क्षेत्र राम्रो नभएको भन्ने कुरा होइन, नेपालमा शिक्षा क्षेत्र अत्यन्त उच्च तहको सुधार भएको पनि छ। यो पर्याप्त छैन आफैमा, तर पनि धेरै राम्रो सुधार भएको छ। तथापि बाहिर जाने कुराको एउटा सन्दर्भ छ कि पढाइ सँगसँगै रोजगारीको चाहिँ अवसर हासिल गर्नको लागि त्यो उद्देश्यका साथ बाहिर जाने एउटा ट्रेन छ। अर्को चाहिँ आज ग्लोबल भिलेजको एउटा वातावरण कन्सेप्ट बनिराखेको छ कि जसले गर्दाखेरि चाहिँ अब बाहिर जाने आफ्नो योग्यता अनुसारको जागिर खाने त्योभन्दा माथिल्लो तहको अध्ययन अध्यापन गर्ने यी विषयहरू चाहिँ यो विषय आजको विकसित परिस्थितिको एउटा उपज पनि हो भन्ने रूपमा हामीले बुझ्नुपर्दछ। त्यसलाई त्यही रूपमा हामीले अझै राम्रो प्रभावकारी बनाएर त्यसबाट बढी फाइदा कसरी लिने भन्ने कुरामा हामी अब अलिक घोत्लिएर छलफल गर्नुपर्ने आवश्यकता छ भन्ने मलाई लाग्छ। देशभित्र जति विद्यार्थीहरू छन् ती विद्यार्थीहरूलाई क्वालिटी शिक्षाको स्योर गर्ने र पढाइ सँगसँगै अब विद्यार्थीहरूलाई चाहिँ समाज सुधारको पक्षमा आर्थिक रूपान्तरणको पक्षमा पढाइ सँगसँगै रोजगारी प्राप्त गर्ने स्वरोजगार हुने परिस्थिति कसरी बनाउने भन्ने विषयलाई आजको विद्यार्थी आन्दोलनले अलि सशक्त बहसमा ल्याउन सक्यो भने त्यो चाहिँ एउटा नीति निर्माणको तहमा कार्यान्वयनको तहमा त्यसले एउटा दबाब सिर्जना गर्न सक्यो भने त्यसले राम्रो परिणाम ल्याउन सक्छ र त्यसतर्फ चाहिँ म ध्यान आकर्षण गर्न चाहन्छु। यो सुबु चुनावमा त्यस रूपमा बहस होस् भन्ने पनि म चाहन्छु। नेपालमा चाहिँ अवसर छैन भन्ने एउटा चाहिँ अहिले भाष्य बनिरहेको छ, त्यो गलत कुरा हो। नेपालमा चाहिँ सबै उस्तै हुन्, सबै खराब हुन्। नेपालमा अब कुनै नेपालमा बस्नु भनेको एक दिन पनि व्यर्थ हो, नेपालमा बस्नु भनेको भविष्य बर्बाद गर्नु हो भन्ने हिसाबले जुन आज चर्चा परिचर्चा बहसको विषय बनाइएको छ म त्यसमा सहमत छैन। नेपालमा आज पनि प्रशस्त चाहिँ नेपालमै बसेर समृद्धि हासिल गर्ने, रोजगारी प्राप्त गर्ने, नेपालमै बसेर चाहिँ विकास निर्माणको कामको अगुवाई गरेर एउटा सामाजिक प्रतिष्ठा स्थापित गर्ने र अरू देशको चाहिँ अर्थतन्त्रको लाई बलियो बनाउनको लागि विभिन्न चाहिँ क्षेत्रमा लगानी मार्फत चाहिँ योगदान गर्ने, व्यवसाय मार्फत योगदान गर्ने थुप्रै अवसरहरू नेपालमा छन्। त्यसलाई हासिल गर्नको लागि युवा शक्तिहरूलाई त्यस रूपमा तयार गर्नुपर्ने, बहस गर्नुपर्ने आवश्यकता पनि छ। अर्को महत्त्वपूर्ण कुरा भनेको आजको समस्या भनेको भ्रष्टाचार हो, आजको समस्या भनेको कमिसन तन्त्र हो। त्यसकारणले स्थापना कालदेखि विद्यार्थी आन्दोलनले सबभन्दा बढी चाहिँ नेतृत्व गर्दै आएको कुरा भनेको भ्रष्टाचार विरोधी, शोषण उत्पीडनको विरोधी आन्दोलन हो। त्यसैले यो आज पनि अत्यन्त महत्त्वपूर्ण एजेन्डाको रूपमा छ। त्यसैले म आजको विद्यार्थी आन्दोलनको नेताहरूलाई, नेतृत्वलाई र आम विद्यार्थीहरूलाई के आह्वान गर्छु भने आउनुहोस् नेपालमा चाहिँ भ्रष्टाचार विरोधी आन्दोलनमा एउटा चाहिँ आजका दलहरू, आजका हामी जनप्रतिनिधिहरू र विद्यार्थी संगठन हामी सबै मिलेर चाहिँ यो भ्रष्टाचारलाई अन्त्य गर्नको लागि, कमिसन तन्त्रलाई अन्त्य गर्नको लागि, सुशासनको लागि, पारदर्शिताको लागि, सामाजिक न्यायको लागि, रोजगारी सिर्जना गर्ने उद्यमशीलताको विकासको लागि एकताबद्ध भएर विद्यार्थी आन्दोलनले अलि सशक्त आवाज उठाउन सक्यो भने त्यसले राज्यलाई, सरकारलाई त्यस रूपमा अगाडि बढाउनको लागि मदत पुग्छ, दबाब सिर्जना हुन्छ भन्ने म ठान्छु। त्यसैले एजेन्डा पनि छ, समय सन्दर्भ पनि छ, देशमा त्यो सम्भव पनि छ। खालि त्यसमा चाहिँ गतिशीलता चाहिँ संगठित चाहिँ पहलकदमी र एउटा सशक्त चाहिँ परिचालनको आवश्यकता छ। त्यसको लागि चाहिँ यो सबै चुनावले चाहिँ एउटा महत्त्वपूर्ण चाहिँ वातावरण बनाउनेछ भन्ने म आशा पनि गर्छु।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले सोभि निर्वाचनका सन्दर्भमा विद्यार्थी आन्दोलनमाथि केन्द्रित भएर पूर्व विद्यार्थी नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब विद्यार्थीकै विवादका कारणले अहिले काठमाडौँ उपत्यकाभित्रकै 11 क्याम्पसमा करिब करिब चुनाव नहुने कुराहरू पनि तत्कालका लागि आएका छन्। विद्यार्थी संगठनहरू आफ्नो आवाधिक निर्वाचनमा होमिन पनि डराउने अथवा त्यस किसिमको विकृति विगतदेखि नै रहिआएको छ। कतिपय क्याम्पसहरूमा त 10-11 वर्षदेखि पनि चुनाव हुन नसकेका कुराहरू छन् भने कतिपय क्याम्पसमा चुनाव हुँदै गर्दा पनि वातावरण बिथोलिने किसिमको अभ्यासहरू पनि विगतदेखि हुँदै आएको छ। विद्यार्थीले आफूलाई रूपान्तरण पनि गर्नुपर्ने हुन्छ, आफ्ना गल्ती कमी कमजोरीहरूलाई पनि सुधार गर्नुपर्ने हुन्छ। विद्यार्थी भनेको समाजलाई शिक्षित गराउने अथवा जागरणको अभियान सञ्चालन गर्ने एउटा पंक्ति पनि भएकाले आफूलाई आवाधिक निर्वाचनमा लैजान किन पछि पर्नु पर्यो त भन्ने प्रश्न पनि अहिले उठिरहेको सन्दर्भलाई कसरी हेर्न सकिन्छ?
हो, अवश्य पनि जस्तो म तपाईँलाई स्मरण गराउँ कि म आफै हिजो अनुराग सुबीको केन्द्रीय अध्यक्ष समेत भएको र त्यस बीचमा पटक पटक चाहिँ सोभि निर्वाचनमा नेतृत्व गरेको र आफै पनि पटक पटक चुनावमा चाहिँ प्रतिस्पर्धामा भयो प्रतिस्पर्धी भएर भाग लिएको व्यक्ति भएको हिसाबले पनि म आज अलिकता के देख्छु भने सानो सानो एजेन्डामा चाहिँ भएको विवादहरू समाधान नभएर चुनाव अवरुद्ध हुने चुनाव रोकिने जुन खालका चाहिँ ट्रेन्डहरू म पछिल्लो समय देखेको छु आजको विद्यार्थी संगठनका नेतृत्वहरूले यो कुरामा चाहिँ एउटा सहमति समझदारी गर्न जरुरी छ कि क्याम्पसहरूमा कुनै समस्या उत्पन्न भयो भने पनि तत्काल त्यसलाई चाहिँ संगठनहरूको बिचमा प्रशासनसँग बसेर समाधान गरेर चुनावको लागि उपयुक्त वातावरण बनाउने चुनावको लागि सहज वातावरण बनाउने र प्रतिस्पर्धालाई स्वस्थ बनाउने मर्यादित बनाउने कुरामा संगठनहरूले पनि विश्वविद्यालय प्रशासनले पनि एउटा सहजीकरण गर्ने प्रक्रियामा जानुपर्छ र वार्ता छलफल मार्फत सहमति कायम गरेर चुनाव हुने परिस्थिति बनाउनुपर्छ चुनाव रोकेर चुनाव हुन नदिएर त्यो कसैको पनि जित हुँदैन त्यसैले म के भन्छु भन्दाखेरि कुनै ठाउँमा कुनै कारणले समस्या छ भने तत्काल बसेर त्यसको बारेमा समाधान गरेर फेरि तत्कालै चुनाव हुने परिस्थिति निर्माण गर्नको लागि म सबै तयार भएर त्यसका लागि योगदान गर्नुहोस् भन्ने म अपेक्षा गर्छु चुनाव नहुने तालाबन्दी हुने एउटाले तालाबन्दी गरिदिएपछि त्यो महिनासम्म चाहिँ त्यो चाहिँ नखुल्ने र चुनावै वर्षौँ वर्षदेखि चुनाव नहुने यसले चाहिँ आन्दोलनलाई योगदान पुर्याउँदैन चुनाव हुने वातावरण बनाउनको लागि सबैको सकारात्मक भूमिका र पहलकदमी चाहिन्छ चुनावमा कहिले हारिन्छ कहिले जितिन्छ जिताहारको विषयलाई प्रश्न बनाउनु हुँदैन चुनावलाई अत्यन्त विषयगत चाहिँ रूपले बहसको विषय बनाउने मुद्दामा आधारित बहस गर्ने संगठनहरूका चाहिँ संगठनको चाहिँ आफ्नो संगठनात्मक जीवनका बारेमा त्यसको औचित्य पुष्टि गर्ने गरी बहस सञ्चालन गर्ने र समग्र देशको विकास निर्माण र समृद्धिको विषयमा बहस निर्माण गर्दै चुनाव हुने परिस्थिति बनाउने र चुनाव गर्ने वातावरण बनाउनुको लागि म अपिल गर्छु त्यसो भयो भने हामीले एक कदम अगाडि जान सक्छौँ र हामीले गर्न खोजेको योगदान सोभिको मार्फतबाट हामीले जे योगदान गर्नुपर्छ गर्न सकिन्छ भनेका छौँ त्यो योगदान हुनको लागि पनि चुनाव हुनु अनिवार्य छ आवश्यक छ चुनाव गर्ने वातावरण बनाएर अगाडि बढ्नुहोस् भनेर म अपिल पनि गर्छु मेरो तर्फबाट आवश्यक योगदान पनि पुर्याउँछु
अहिले विश्वविद्यालयहरूमा विद्यार्थी अभाव हुने समस्या पनि देखिँदै आएको छ अझ भनौँ केन्द्रीय विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा पनि विभिन्न विभागहरूमा विद्यार्थीको कमी भएको हो कि भन्ने कुराहरू पनि चर्चामा रहे नेपालमै विद्यार्थी टिकाउने वातावरण सिर्जना गराउनका लागि विद्यार्थीहरूले भूमिका पनि निर्वाह गर्न सक्छन् जस्तो अघि यहाँले भन्नुभयो नेपालमा केही पनि छैन भाषे स्थापित गर्न खोजिएको छ भन्ने कुरा पनि आयो तर यसबीचमा अब राजनीतिक परिवर्तनहरू भएका छन् सामाजिक परिवर्तनहरू भएका छन् हाम्रा सूचाङ्कहरू पनि केही माथि आएका छन् लोकतान्त्रिक संरचनाहरू पनि खड़ा भएका छन् देशमा व्यापक सम्भावनाहरू पनि रहेका छन् पर्यटनका सम्भावनाहरू रहेका छन् ऊर्जाका सम्भावनाहरू रहेका छन् विद्यार्थी आफैले पनि देशभित्रका यस्ता सम्भावनालाई अगाडि बढ़ाउन सक्छन् भनेर विद्यार्थी आन्दोलनले भन्नुपर्ने हुन्थ्यो होला यस्ता सम्भावनाहरूमाथि विद्यार्थीले काम गर्नुपर्छ भनेर यस्ता कुराहरूलाई उजागर गरिनु पर्थ्यो होला यस्ता विषयहरूलाई अलिकति एजेण्डालाई पुनरावलोकन गरेर अगाडि बढ्ने बेला भयो कि भएन यस्ता विषयहरूलाई यस्ता अघि यहाँले भने जस्तो भाष्य चिर्नका लागि विद्यार्थीहरू सक्षम छन् कि छैनन् त्यसका लागि कसरी अगाडि बढ्नुपर्छ
हो अवश्य पनि हिजो चाहिँ रोजगारीको लागि नेपाल छोडेर जाँदाखेरि चाहिँ जाने मुलुक भनेको भारत मात्रै थियो अब आम रूपमा रोजगारीको निम्ति चाहिँ भारत जाने एउटा ट्रेन थियो भने त्यो एउटा लिमिट संख्या थियो त्यसपछि चाहिँ मलेसिया कतार दुबई जस्ता देशहरूमा रोजगारीका अवसरहरू प्राप्त हुन थालेर केही त्यतातिर जाने एउटा ट्रेन्डको विकास भयो र अहिले पछिल्लो समय चाहिँ युरोप अमेरिका क्यानाडा चाहिँ अस्ट्रेलिया जस्ता देशहरूमा समेत चाहिँ पढ्नको लागि विद्यार्थी चाहिँ जाने रोजगारीको लागि विद्यार्थी जाने एउटा युवाहरू जाने एउटा परिस्थितिको विकास भयो र त्यसले गर्दाखेरि चाहिँ देशभित्र सँगसँगै बाहिर पनि ठूलो संख्यामा पढ्न जाने रोजगारीको लागि जाने एउटा परिस्थिति छ अर्को चाहिँ विद्यार्थी संख्या थोरै भयो भन्ने कुराको पछाडि अर्को के छ भने हिजो चाहिँ एउटा दम्पतिले चारवटा पाँचवटा छवटा बच्चा जन्माउने चाहिँ एउटा ट्रेन थियो भने पछिल्लो हामी दुई सन्तान ईश्वरका वरदान भन्ने नारा लगाउँदै यहाँसम्म हामी आएका छौँ र अब हामीले चाहिँ यो नेपालको जनसङ्ख्या चाहिँ को बारेमा पनि हामीले अब नयाँ बहस थाल्नुपर्ने कि अहिले चाहिँ अब अहिलेको जुन एउटा मात्रै बच्चा जन्माउने जुन ट्रेन छ त्यसले चाहिँ अथवा दुईवटाभन्दा बढी जन्म बच्चा नजन्माउने जुन एउटा सरकारी नीति छ त्यसलाई हामीले अब पुनर्मूल्याङ्कन गर्नुपर्ने हो कि अथवा त्यसलाई कसरी सोच्ने हो भन्ने विषय पनि अब बहसमा ल्याउनु पर्ने विद्यार्थीहरूले युवाहरूले यो विषयमा पनि अब बहस गर्नुपर्ने हामी सबैले बहस गर्नुपर्ने एउटा परिस्थिति छ। यो एउटा पार्ट हो भने अर्को आज हाम्रो विश्वविद्यालयमा जति विद्यार्थी छन् त्यसमा चाहिँ विद्यार्थी थोरै भए भनेर चिन्ता गरेर बस्ने कि आज जति संख्या छ त्यतिको बिच त्यतिलाई क्वालिटी एजुकेसनको सुनिश्चितता गर्ने त्यतिको बिचमा चाहिँ एउटा चाहिँ राम्रो बहस छलफलको थलो बनाएर जाने भन्दाखेरि आज हामी जति संख्या छ त्यतिको बिचमा हामीले गुणस्तरीय सुधारको कुरा रूपान्तरणको कुरा र क्वालिटी एजुकेसनको कुरा गरेर जाने हो। जति छौँ त्यतिले योगदान गर्ने हो र अरू थप आकर्षण पैदा हुने हिसाबले अगाडि बढ्ने हो। त्योभन्दा हामीसँग अर्को विकल्प आज हामीसँग छैन। तर त्यति हुँदाहुँदै पनि हामीले चाहिँ एउटा विद्यार्थीहरूको बिचमा देशप्रेमको देशभक्तिको भावना जागृत गर्नुपर्ने आवश्यकता छ कि राष्ट्र राष्ट्रियता भौगोलिक अखण्डता सम्प्रभुता र स्वाभिमान हाम्रो लागि सबभन्दा प्यारो चिज हो। चाहे देशभित्र बसौँ चाहे बाहिर बसौँ संसारभरि जहाँ भएर पनि देशप्रेमी भएर बाँच्न सकिन्छ बाँच्नुपर्दछ एउटा। अनि दोस्रो कुरा चाहिँ हामीले चाहिँ हाम्रो देशभित्र चाहिँ डेभलपमेन्टको क्षेत्रमा त अहिले थुप्रै सडक यातायातमा विद्युतीकरणमा टेलिफोनमा शिक्षामा स्वास्थ्यमा धेरै ठुलो रूपान्तरण भएको छ धेरै महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्। यो पर्याप्त छैन यसलाई अझै थप उपलब्धिमा लैजानुपर्छ। हामी समाजवादमा जाने भनेका छौँ त्यसकारणले समाजवादमा पुग्नको लागि सामाजिक न्याय स्थापित हुन जरुरी छ रोजगारीका अवसरहरू सिर्जना हुन जरुरी छ समाजवादका आधार तयार हुनको लागि राष्ट्रिय पुँजीको विकास हुन जरुरी छ त्यसको लागि उद्यमशीलताको चाहिँ आवश्यक छ। त्यसैले हो यस्ता विषयहरूमा उद्यमशीलताको विषयमा उत्पादन र उत्पादकत्व क्षेत्रमा वृद्धि गर्ने विषयमा रोजगारी सिर्जना हुने विषयमा र नेपालको कृषि पर्यटन चाहिँ लगायतका विषय क्षेत्रमा चाहिँ आमूल सुधारका विषयहरूमा हामीले चाहिँ बहस गरेर नीतिगत तहमा भएका कमीहरूलाई नीति निर्माणको माध्यमबाट कार्यान्वयनको तहमा चाहिँ भएका उल्झनहरूलाई हटाएर कार्यान्वयनलाई सहज बनाउने विषयमा र अरू चाहिँ देशभित्र एउटा त्यो खालको एउटा वातावरण एउटा व्यावसायिक वातावरण एउटा चाहिँ औद्योगिक वातावरण र पर्यटन लगायतका क्षेत्रहरूको विकासको वातावरण बनाउने र अझै अहिले त पछिल्लो क्षेत्रमा विज्ञान र प्रविधिको विकास सँगसँगै अब चाहिँ विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्नको लागि त अब एउटा भूगोलको सीमा पनि यसले हटिसकेको हुँदाखेरि देशभित्रै बसेर संसारभरि चाहिँ हामीले विज्ञान प्रविधि मार्फत चाहिँ महत्त्वपूर्ण काम गरेर प्रशस्त चाहिँ आर्जन गर्न सकिने एउटा परिस्थिति पनि छ। हामीले कानुन निर्माणको तहमा पनि त्यस हिसाबले नीति निर्माणको काम गरिरहेका छौँ। त्यसैले देश नेपालभित्र बसेर एउटा गौरवपूर्ण जीवन व्यतीत गर्ने र नेपालभित्र बसेर नेपालको आर्थिक सामाजिक रूपान्तरणको क्षेत्रमा योगदान गर्ने र त्यो त्यो मनोविज्ञानका साथ चाहिँ अगाडि बढ्ने एउटा एउटा चाहिँ इन्भाइरोमेन्ट बनाउनको लागि यो सबै निर्वाचनमा हुने देश र देशका बारेमा गरिने बहसले एउटा अर्थ राख्छ भन्ने रूपमा म यसलाई बुझ्छु र त्यस रूपमा अगाडि बढ्नको लागि अपिल पनि गर्छु।
हामी लगभग कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। अन्तमा नेपालको संविधानले समाजवादलाई स्वीकार गरेको छ। समाजवादको नीति भनेको मूलत शिक्षा र स्वास्थ्य जनताका आधारभूत कुराहरूमा राज्यको पूर्णत निगरानी अथवा नेतृत्व हुनुपर्छ भन्ने मान्यता पनि रहिआएको छ। तर अहिले जुन हाम्रो शिक्षा क्षेत्रमा व्यापक रूपमा निजीकरण पनि भइरहेको छ त्यहाँभित्र शुल्कका विषयहरू पनि रहेका छन्। यसका अलावा विद्यार्थी र नागरिकका मुद्दा पनि आफ्नै ठाउँमा रहेका छन्। अब समग्रमा विद्यार्थी आन्दोलनको भूमिका कस्तो हुनुपर्छ अबको विद्यार्थी आन्दोलन कतातर्फ मोडिनुपर्छ हामी कार्यक्रमको अन्त्यमा भएकाले एक मिनटको मात्र समय छ बताइदिनुहोस् न।
अब म चाहिँ विगतमा मैले अघि पनि भने म अनिरा सुब्बूको नेतृत्वमा रहेर यहाँसम्म आएको हुँदाखेरि र अनिरा सुब्बू चाहिँ नेपालको सबभन्दा चाहिँ महत्वपूर्ण योगदान गर्दै आएको आज जति पनि उपलब्धि भएका छन् यी सबैको एउटा नेतृत्वमा रहेको संगठन भएको हिसाबले मैले सबै विद्यार्थीहरूलाई यो अनिरा सुरुको का उम्मेदवारहरूलाई मत पनि माग्छु यो मौकाको प्रयोग गरेर त्यसो भए पनि राम्रो हुन्छ भन्ने आफ्नो मत पनि व्यक्त गर्छु र सँगसँगै तपाईँले भन्नुभएको नेपालको विद्यार्थी आन्दोलनको इतिहास अत्यन्त गौरवशाली छ आज जति उपलब्धि हासिल भएका छन् यो उपलब्धिको मुख्य एउटा चाहिँ नेतृत्वकर्ताको रूपमा विद्यार्थी आन्दोलनको परिचय छ र आज हाम्रो देशका अगाडि जुन एउटा हामीले जुन लोकतन्त्र लोकतान्त्रिक गणतन्त्र संविधान जे उपलब्धि गरेका छौँ यसको रक्षा गर्नु किनभने यो आफै विद्यार्थी आन्दोलनको योगदानमा प्राप्त भएको उपलब्धि हो यसको रक्षा गर्नु र यसको माध्यमबाट संविधानको कार्यान्वयनको माध्यमबाट नेपालको आर्थिक सामाजिक रूपान्तरणको एजेन्डालाई स्थापित गर्ने राष्ट्रियताको एजेन्डालाई चाहिँ अझै बलियो गरी स्थापित गर्ने भ्रष्टाचार कमिसन तन्त्र विरोधी आन्दोलनलाई अगाडि बढाउने जनजीविकाको पक्षमा सामाजिक न्यायको पक्षमा आवाज बुलन्द गर्ने र नेपालमा राष्ट्रिय अर्थतन्त्रको राष्ट्रिय पुँजीको विकासको माध्यमबाट दलाल पुँजीलाई विस्थापित गर्दै चाहिँ समाजवाद हासिल गर्ने दिशातर्फ अगाडि बढ्ने यो लक्ष्यलाई चाहिँ पक्रिएर अगाडि बढ्ने हिसाबले यो सोभि निर्वाचनमा चाहिँ आवश्यक बहस छलफल भएर निष्पक्ष निर्वाचन भएर चाहिँ सोभि निर्वाचन सम्पन्न हुनुपर्दछ र सोभि निर्वाचन सम्पन्न गरेपछि विश्राम लिने होइन कि सोभि निर्वाचन सम्पन्न भएपछि यो विद्यार्थी आन्दोलनलाई आजको आवश्यकता औचित्यका आधारमा थप सशक्त बनाएर अगाडि लैजानको लागि सबै साथीहरूलाई
महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको समय सकिएको छ। आजको अन्तरसंवादमा हामीले सोभि निर्वाचनका सन्दर्भमा केन्द्रित भएर विद्यार्थी आन्दोलनमाथि केन्द्रित भएर पूर्व विद्यार्थी नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।